चलिए अगले रुकू पे चलते हैं। कुल इन कुन तुम तो हिब्बून अल्लाह कद तबेउनी युहबिबकुम अल्लाह व यग़फिर लकुम ज़ुनूबकुम वल्लाहु ग़फूरुर रहीम। कह दीजिए अगर तुम अल्लाह ताला से मोहब्बत रखते हो तो मेरी ताबेदारी करो, खुद अल्लाह ताला तुमसे मोहब्बत करेगा और तुम्हारे गुनाह माफ फरमा देगा और अल्लाह ताला बड़ा बख्शने वाला मेहरबान है। कह दीजिए कि अल्लाह ताला और रसूल की इताअत करो, अगर ये मुंह फेर लें तो बेशक अल्लाह ताला काफिरों से मोहब्बत नहीं करता। बेशक अल्लाह ताला ने तमाम जहान के लोगों में से आदम अलैहिस्सलाम, नूह अलैहिस्सलाम, इब्राहीम अलैहिस्सलाम के खानदान और इमरान के खानदान को मुंतखब फरमा लिया। ये सब आपस में एक दूसरे की नस्ल से है। अल्लाह ताला सुनता है और जानता है। जब इमरान की बीवी ने कहा, ए मेरे रब, मेरे पेट में जो कुछ है मैंने इसे तेरे नाम आजाद करने की नजर मान ली, तू मेरी तरफ से कबूल फरमा, यकीनन तू खूब सुनने वाला और पूरी तरह जानने वाला है। जब बच्ची को जना तो कहने लगी कि परवरदिगार मुझे तो लड़की हुई। अल्लाह ताला को खूब मालूम है कि क्या औलाद हुई और लड़का लड़की जैसा नहीं। मैंने इसका नाम मरियम रखा, मैं इसे और उसकी औलाद को शैतान मर्दूद से तेरी पनाह में देती हूँ। बस इसे इसके परवरदिगार ने अच्छी तरह कबूल फरमाया और उसे बेहतरीन परवरिश दी। इसकी खैर खबर लेने के लिए ज़करिया अलैहिस्सलाम को मुकर्रर किया। जब कभी ज़करिया अलैहिस्सलाम इनके हुजरे में जाते, इनके पास रोजी रखी हुई पाते, वो पूछते, ए मरियम, ये रोजी तुम्हारे पास कहाँ से आई? वो जवाब देती कि ये अल्लाह ताला के पास से है, बेशक अल्लाह ताला जिसे चाहे बेशुमार रोजी दे। हुनालिक दअ ज़करिया रब्बहु क़ाल रब्बी हबली मिन लदुनका ज़ुर्रियतन तय्यिबा इन्नका समीउद दुआ। इसी जगह ज़करिया अलैहिस्सलाम ने अपने रब से दुआ की, ए मेरे परवरदिगार, मुझे अपने पास से पाकीजा औलाद अता फरमा, बेशक तू दुआ का सुनने वाला है। बस फरिश्तों ने इन्हें आवाज दी जबकि वो हुजरे में खड़े नमाज पढ़ रहे थे कि अल्लाह ताला तुझे यहया की यकीनी खुशखबरी देता है, जो अल्लाह ताला के कलमा की तस्दीक करने वाला है, यानी हजरत ईसा अलैहिस्सलाम की, सरदार नफ्स के ऊपर काबू पाने वाला और नबी है, नेक लोगों में से है। قال ربي أنا يكون لي غلام, कहने लगे, ए मेरे रब, मेरे यहाँ बच्चा कैसे होगा, मैं बिल्कुल बूढ़ा हो गया हूँ, मेरी बीवी बाँझ है। फरमाया, कज़ालिक अल्लाहु यफ़अलु मा यशा, इसी तरह अल्लाह ताला जो चाहे करता है। قال رب اجعل لي آية, कहने लगे, परवरदिगार मेरे लिए इसकी कोई निशानी मुकर्रर फरमा। फरमाया, निशानी ये है कि तीन दिन तक तू लोगों से बात न कर सकेगा, सिर्फ इशारे से समझाएगा। तो अपने रब का जिक्र कसरत से कर और सुबह शाम इसी की तस्दीक बयान करता रहे। ये था रुकू नंबर 12, बहुत ही खूबसूरत चुने हुए लोगों की बातें। इस रुकू का नाम भी यही है, चुने हुए लोग, या अल्लाह किन को चुनता है। इस रुकू में हमने इब्तदा में नबी सल्लम की इत्तबा की बात देखी, उसमें तीन बातें थी। पहली बात क्या है कि अल्लाह की मोहब्बत को पाने का तरीका क्या है कि नबी की पैरवी की जाए। दूसरा, अल्लाह तुम्हारी खताओं से दरगुजर करेगा, अल्लाह और उसके रसूल की इताअत को कबूल करो। और तीसरी बात हमने देखी कि जो रसूल की इताअत ना करें अल्लाह उनसे मोहब्बत नहीं करता। इसके बाद हमने अंबिया कराम के सिलसिले को देखा। तीन बातें उसमें अल्लाह ताला ने बताई। पहली बात क्या थी कि सब अंबिया कराम का दीन एक ही था, ये एक ही सिलसिले के लोग थे। अल्लाह ताला ने इनको दूसरों पर तरजीह दी और अपनी रिसालत के लिए चुन लिया। चुने हुए लोग कौन होते हैं? अंबिया कराम, और उनके बाद वो लोग जो अल्लाह के दीन के काम को अपनी जिंदगी में जगह दें। उसके बाद फिर हमने आले इमरान का जिक्र देखा, जिनके ऊपर इस सूरत का नाम आले इमरान है। आले इमरान के किन इफराद का जिक्र हमारे सामने आया? सबसे पहले हजरत मरियम अलैहिस्सलाम, उनकी पैदाइश का जिक्र है। फिर मरियम अलैहिस्सलाम की माँ हन्ना, उनका नाम था, उनकी मन्नत का जिक्र है। फिर हजरत जकरिया अलैहिस्सलाम, जो उनके खालू थे, उनकी दुआ का जिक्र है। फिर हजरत यहया अलैहिस्सलाम की पैदाइश की खुशखबरी का जिक्र हुआ। फिर मरियम अलैहिस्सलाम के बेटी होने पे माँ के परेशान होने का जिक्र हुआ। और फिर बिन मौसम के फल देख के जकरिया अलैहिस्सलाम की मांगी हुई दुआ, रब्बी हबली मिन लदुनका ज़ुर्रियतन तय्यिबा इन्नका समीउद दुआ। और आखिर में हमने हजरत यहया अलैहिस्सलाम की खूबियों को देखा, और मैं तो इस खूबियों को सुनते पढ़ते देखते हुए यही कहती हूँ कि किसी के भी बेटा हो तो उसका नाम यहया रख लो। कुछ खूबियां यहां हैं, कुछ आगे जाके सूरत मरियम में पढ़ेंगे। यहां इनकी कौन सी खूबियां थी? नंबर एक, अल्लाह के फरमान की तस्दीक करेंगे, यानी हजरत ईसा अलैहिस्सलाम की तस्दीक की थी इन्होंने। दूसरी बात, अपने जिंसी जज्बात पर काबू पाएंगे, सेल्फ कंट्रोल्ड। फिर सरदार और बुजुर्गी वाले, और अल्लाह के नबी और सालेहीन में से होंगे। हमने इस रुकू से क्या सीखा? पहली बात, अल्लाह की मोहब्बत पाने के लिए हर मुमकिन हद तक अल्लाह के नबी की इत्तेबा करनी है। दूसरी बात हमने बीबी मरियम की माँ से सीखी कि अपनी मनपसंद चीज अल्लाह के लिए नजर करनी है। फिर हमने ये सीखा कि अगर हालात साजगार ना भी रहें तो अपनी नीयत नहीं बदलनी। जैसे बेटी की पैदाइश पे वो बदल सकती थी नीयत कि बेटी को कैसे वहां भेजूं, जबकि बेटियों को तो नहीं भेजा जाता था, लेकिन वो कायम रही उसी बात में। फिर हमने इसमें ये सीखा कि मरियम अलैहिस्सलाम को जो नेमत मिली उसको उन्होंने रब की तरफ मंसूब किया, अपनी बड़ाइयां नहीं करनी। अल्लाह ताला कोई नेमत दे दे तो लोगों में अपनी बड़ाई नहीं पेश करनी। एक और बात सीखी जो खास तौर पे माओं के सीखने की है, वो क्या है कि पैदा होते ही उस बच्ची और उसके आने वाले बच्चों को शैतान की पनाह से निकाल के अल्लाह की पनाह में देना। अमूमन हम नस्लों के बिगड़ने का रोना रोते हैं कब? जब बच्चे कद में हमसे भी बढ़ जाते हैं। हालांकि बीबी मरियम की माँ कितनी समझदार थी, उन्होंने कब दुआ मांगी? जब मरियम अलैहिस्सलाम पैदा हो रही थी, और उस वक्त उन्होंने दुआ मांगी कि अल्लाह मैं इस बच्ची को वह इन्नी उईज़ुहा बिका व ज़ुर्रियतहा मिनश्शैतानिर रजीम, कि मैं इसको और इसकी औलाद को शैतान से बचाती हूँ। हमें भी कोशिश करनी है कि अपनी औलादों को शैतान के चुंगल से बचाने की हर मुमकिन कोशिश करें। कैसे? दुआओं के जरिए। दूसरी चीज, उनके पहने हुए कपड़ों पे गौर करके। कोई ऐसा लिबास उनके जिस्म पे ना हो कि जिसको देख के रहमत के फरिश्ते ना आए, और कोई ऐसी चीजें हर वक्त उनके कानों में ना जाए कि जो उनको शैतान का कारिंदा बना दे। इंशाल्लाह, और इस दुआ के साथ अगला रुकू शुरू करते हैं कि अल्लाह ताला सब की औलादों को शैतान के चुंगल से बचा ले। रुकू नंबर 13, वइस कालतिल मलाइकतु या मरियम इन्नल्लाह हस्तफाकी वतहरकी वस्तफाकी अला निसाइल आलमीन। और जब फरिश्तों ने कहा, ए मरियम, अल्लाह ने तुझे बरगजीदा कर लिया, यानी चुन लिया, और तुझे पाक कर दिया, और सारे जहान की औरतों में से तेरा इंतहाब कर लिया, ए मरियम तू अपने रब की इताअत कर और सजदा कर, और रुकू करने वालों के साथ रुकू कर। ये गैब की खबरों में से है जिसे हम तेरी तरफ वही से पहुंचाते हैं। तू इनके पास न था जबकि वो अपने कलम डाल रहे थे कि मरियम को इनमें से कौन पालेगा, और न तो इनके झगड़ने के वक्त इनके पास था। जब फरिश्तों ने कहा, ए मरियम तुझे अपने एक कलमे की खुशखबरी देता है जिस अल्लाह ताला जिसका नाम मसीह ईसा बिन मरियम है, जो दुनिया और आखरत में इज्जत वाला है और वो करीब किए हुओं में से है। वो लोगों से गहवारे में बातें करेगा और उधेड़ उम्र यानी जवानी की उम्र में भी और नेक लोगों में से होगा। कहने लगी, इलाही मुझे लड़का कैसे होगा, हालांकि मुझे तो किसी इंसान ने हाथ नहीं लगाया। फरिश्ते ने कहा, इसी तरह अल्लाह ताला करता है जो चाहे वो इसी तरह अल्लाह ताला जो चाहे पैदा करता है। जब कभी वो किसी काम को करना चाहता है तो सिर्फ ये कहता है कि हो जा और वो हो जाती है। वह इन्नमा यकूलु लहू कुन फयकून। जब आप कभी दुआ मांगे तो इस सिफत को याद किया करें अल्लाह ताला की, कि अल्लाह ताला तो कुन कहेगा तो काम हो जाएगा, तो मेरी दुआ पे भी कुन कहते। वयुअल्लिमुहुल किताब वल हिक्मा वत तौरात वल इंजील। अल्लाह ताला इसे लिखना और हिकमत और तौरात और इंजील सिखाएगा और वो बनी इसराइल की तरफ रसूल होगा कि मैं तुम्हारे पास तुम्हारे रब की निशानी लाया हूँ। मैं तुम्हारे लिए परिंदे की शक्ल की तरह मट्टी का परिंदा बनाता हूँ, फिर इसमें फूंक मारता हूँ तो वो अल्लाह के हुक्म से परिंदा बन जाता है, और अल्लाह के हुक्म से मैं मादरसाद अंधे को और कोढ़ी को अच्छा कर देता हूँ, मुर्दे को जिला देता हूँ यानी मुर्दे को जिंदा कर देता हूँ, और जो कुछ तुम खाओ और जो अपने घरों में जमा करो मैं तुम्हें बता देता हूँ। इसमें तुम्हारे लिए बड़ी निशानी है अगर तुम ईमान लाने वाले हो, और मैं तौरात की तस्दीक करने वाला हूँ जो मेरे सामने है। मैं इसके लिए आया हूँ कि तुम पर बास वो चीजें हलाल करूँ जो तुम पर हराम कर दी गई हैं, और मैं तुम्हारे पास तुम्हारे रब की निशानी लाया हूँ, इसलिए तुम अल्लाह से डरो और मेरी फरमा बरदारी करो। इन्नल्लाहा रब्बी व रब्बुकुम फअबुदूह हाज़ा सिरातुम मुस्तकीम। यकीन मानो मेरा और तुम्हारा रब अल्लाह ही है, तुम सब इसी की इबादत करो, यही सीधी राह है। मगर जब ईसा अलैहिस्सलाम ने इनका कुफर महसूस किया तो कहने लगे, अल्लाह की राह में मेरी कौन मदद करेगा। हवारियों ने जवाब दिया, हम अल्लाह की राह के मददगार हैं, हम अल्लाह तला पर ईमान लाए और आप गवाह रहिए कि हम ताबेदार हैं। ए हमारे पालने वाले माबूद, हम तेरी उतारी हुई वही पर ईमान लाए, हमने तेरे रसूल की इत्तेबा की, बस तू हमें गवाहों में लिख ले। और काफिरों ने मकर किया और अल्लाह ने भी खुफिया तदबीर की, और अल्लाह ताला सब खुफिया तदबीर करने वालों से बेहतर है। ये था रुकू नंबर 13। इसका उन्वान है हजरत ईसा अलैहिस्सलाम के हालात जिंदगी और उनके मौजजात। इसमें हमने शुरू में पैदाइश का जिक्र देखा कि हजरत मरियम अलैहिस्सलाम जो थी वो इबादत गुजार खातून थी। इबादत के दौरान ही फरिश्ते ने बेटे की खुशखबरी दी और ईसा अलैहिस्सलाम का नसब उनकी माँ के साथ चला। हजरत ईसा की 8 खूबियों का जिक्र है, कौन कौन सी। नंबर 1, दुनिया और आखरत में मुअज्जिज़ होंगे, अल्लाह के मुकर्रब बंदे हैं, गहवारे में बात की यानी माँ की गोद में, बड़ी उम्र में कलाम किया, सालेहीन में से थे, तौरात और इंजील का इल्म रखते थे, किताब और हिकमत की तालीम देते थे और बनी इसराइल की तरफ रसूल बनाए गए। इसी तरह इनके 4 मौजजात का जिक्र है, कौन कौन से। अल्लाह के हुक्म से परिंदे बनाते थे, मादरजाद अंधे और कोढ़ी को अच्छा करते थे, मुर्दों को जिंदा करते थे अल्लाह के हुक्म से, और लोग जो चीज घरों में जमा कर आते उसको उसका बता देते थे उनको कि क्या है। इन्होंने दावत कैसे दी, इनकी दावत की बुनियाद क्या थी। अगले नुक्ता हमने ये देखा, खुदा खौफी और रसूल की अतात की बात की, रब की तरफ बुलाया। आज नसारा क्या कहते हैं, जीसस को गॉड कहते हैं, और जीसस का दीन क्या था, इन्नल्लाहा रब्बी व रब्बुकुम। फिर हजरत ईसा अलैहिस्सलाम ने हवारियों से मदद तलब की दीन के मामले में। फिर हमने देखा कि यहूद ने इनके खिलाफ साजिश की اور اللہ تعالیٰ نے اس کے ذریعے ان کی کوششوں سے اللہ تعالیٰ نے ان کو نکال کے آسمانوں پہ زندہ اٹھا لیا. ہمارے سیکھنے کی عمل کی بات کیا ہے اس میں؟ پہلی بات, خلاف معمول واقعات کو قبول کرنا ہے. عیسیٰ علیہ السلام کی پیدائش بڑی انیوژل تھی نا, تو اگر زندگی میں کوئی ایسی بات آ جاتی ہے جس کی حکمت سمجھ نہیں آتی تو اس کو قبول کرنا ہے. دوسری بات ہے کہ لوگوں کو توحید کی دعوت دینی ہے, اور تیسری بات یہ ہے کہ اگر دین کا کام کرنے کا ارادہ ہے تو دوسروں کو مددگار بنانا ہے. دین کا کام تنہا نہیں ہوتا, لہذا من انصاری اللہ. اب اس کا جواب آپ نے دینا ہے. آگے چلتے ہیں. اس قال اللہ یا عیسیٰ انی متوفیک ورافیک الیہ. جب اللہ تعالیٰ نے فرمایا اے عیسیٰ میں تجھے پورا لینے والا ہوں اور تجھے اپنی جانب اٹھانے والا ہوں اور تجھے کافروں سے پاک کرنے والا ہوں, تیرے تابع داروں کو کافروں کے اوپر غالب کرنے والا ہوں قیامت کے دن تک, پھر تم سب کا لوٹنا میری ہی طرف ہے, میں ہی تمہارے آپس کے تمام تر اختلافات کا فیصلہ کروں گا, پھر کافروں کو تو میں دنیا اور آخرت میں سخت تر عذاب دوں گا اور ان کا کوئی مددگار نہ ہوگا, لیکن ایمان والوں اور نیک اعمال والوں کو اللہ تعالیٰ ان کا ثواب پورا پورا دے گا, اور اللہ تعالیٰ ظالموں سے محبت نہیں کرتا. یہ جسے ہم تیرے سامنے پڑھ رہے ہیں آیتیں ہیں اور حکمت والی نصیحت ہے. عیسیٰ علیہ السلام کی مثال اللہ کے نزدیک آدم علیہ السلام کی مثال جیسی ہے, جسے مٹی سے بنا کر کہہ دیا ہو جا پس وہ ہو گیا. الحق من ربک فلا تکن من الممترین. تیرے رب کی طرف سے حق یہی ہے, خبردار شک کرنے والوں میں سے نہ ہونا. اس لیے جو شخص آپ کے پاس اس علم کے آ جانے کے بعد بھی آپ سے اس میں جھگڑے تو آپ کہہ دیں کہ آؤ ہم تم اپنے اپنے بیٹوں کو اور ہم تم اپنی اپنی عورتوں کو اور ہم تم خاص اپنی اپنی جانوں کو بلا لیں, پھر ہم عاجزی کے ساتھ التجا کریں اور جھوٹوں پر اللہ کی لعنت کریں. یقیناً یہی صرف سچا بیان ہے اور کوئی معبود برحق نہیں بجز اللہ تعالیٰ کے, اور بے شک غالب اور حکمت والا اللہ تعالیٰ ہی ہے. پھر بھی اگر قبول نہ کریں تو اللہ تعالیٰ بھی صحیح طور پر فسادیوں کو جاننے والا ہے. یہ تھا رکوع نمبر 14. اس کا عنوان ہے حضرت عیسیٰ علیہ السلام اور عیسائیت کے حقائق. عیسائیت پہ بات ہوئی اس رکوع میں. اس میں حضرت عیسیٰ علیہ السلام کے واپس اٹھائے جانے کا ذکر ہے, جس میں اللہ تعالیٰ نے بتایا کہ ہم آپ کو اٹھائیں گے اور جن لوگوں نے آپ کے قتل کی کوشش کی ان سے آپ کو پاک کر لیں گے. پھر اس میں اللہ تعالیٰ نے اس بات کی خوشخبری دی کہ حضرت عیسیٰ علیہ السلام کے ماننے والوں کو قیامت تک غلبہ ملے گا کفار پہ, یعنی یہود پہ. پھر ہم نے دیکھا کہ اختلافات کا فیصلہ قیامت کے دن ہوگا اور ایمان والوں کو پورے پورے بدلے دیے جائیں گے, اور انکار کرنے والوں کو دنیا اور آخرت میں سزا ملے گی. پھر اس رکوع میں ہم نے دیکھا کہ عیسیٰ علیہ السلام کو حضرت آدم علیہ السلام کی مثال سے سمجھا گیا, ان کو مٹی سے پیدا کیا گیا بغیر ماں اور باپ کے, اور عیسیٰ کو بغیر باپ کے. ثابت کیا ہوا کہ اللہ تعالیٰ ہر طرح سے تخلیق کر سکتا ہے. چار طرح کی تخلیقات ہیں کل, ایک عورت اور مرد کے جوڑ سے جو ہم میں سے ہر ایک اپنے سامنے دیکھتا ہے, ایک صرف عورت سے یعنی حضرت عیسیٰ علیہ السلام, ایک صرف مرد سے یعنی حضرت حوا علیہ السلام, اور ایک مرد اور عورت دونوں کے بغیر یعنی آدم علیہ السلام. انہی چاروں کو ثابت کر کے اللہ تعالیٰ نے ان اللہ علی کل شیء قدیر اس چیز کو ثابت کر دیا. پھر آگے ہم نے دیکھا مباہلہ. مباہلے کی دعوت کب دی گئی؟ جب نصارہ نے حضرت عیسیٰ علیہ السلام کی حیثیت کو نہ مانا. تو جب دو گروہوں میں دلائل کی بنیاد پہ فیصلہ نہیں ہوتا تو پھر مباہلہ کیا جاتا ہے, کھلے میدان میں چلے جاتے ہیں اور کہتے ہیں اللہ تعالیٰ ہم میں جو حق والا ہے اس کا فیصلہ کر دے, تو جو ناحق ہوتا ہے اس پہ موت ہو جاتی ہے اور جو سچا ہوتا ہے اس کو اللہ تعالیٰ موڑ لیتا ہے. تو ایسے موقعوں پہ ایسی چیز موجود ہے. اور پھر ہم نے آخر میں دیکھا کہ اللہ تعالیٰ نے دوبارہ اپنی توحید کی بات کی. ہمارے سیکھنے کی عمل کی بات کیا ہے اس میں پورے رکوع میں؟ کہ دین والوں کی دشمنی مول نہیں لینی جیسے انہوں نے حضرت عیسیٰ علیہ السلام کی لی. حضرت صلی اللہ علیہ وسلم کی ایک حدیث ہے، اللہ تعالیٰ فرماتا ہے، حدیث قدسی ہے، من عاد ولیجن فقد بارزنی بالخرب، جس نے میرے کسی دوست سے دشمنی مول لی اس نے مجھے جنگ کی دعوت دی. ہم بڑے آرام سے دین والوں کے بارے میں کمنٹس دے دیتے ہیں، ان کی باتیں، وہ ہلے کیوں، وہ بولے کیوں، کھایا کیسے، بیٹھے کیسے، کوئی بات نہیں. اگر وہ بندہ اللہ کا دوست ہوا تو خود اللہ نپٹ لیتا ہے. دنیا والوں سے بھی بات نہیں بری کرنی چاہیے، لیکن دین والوں کے بارے میں غلط بات کہتے ہوئے 10 دفعہ سوچنا ہے کہ کہیں ایسا تو نہیں کہ یہ بات پھر میرے ہی خلاف پڑے گی. چلیے رکوع نمبر 15 پہ چلتے ہیں. قل یا اہل الکتاب تعالوا الی کلمۃ سواء بیننا وبینکم، آپ کہہ دیجئے کہ اے اہل کتاب، ایسی انصاف والی بات کی طرف آؤ جو ہم میں تم میں برابر ہے، کہ ہم اللہ تعالیٰ کے سوا کسی کی عبادت نہ کریں، نہ اس کے ساتھ کسی کو شریک بنائیں، نہ اللہ تعالیٰ کو چھوڑ کر آپس میں ایک دوسرے کو ہی رب بنائیں، بس اگر وہ منہ پھیر لیں تو تم کہہ دو کہ گواہ رہو ہم تو مسلمان ہیں. اے اہل کتاب، تم ابراہیم کے بارے میں کیوں جھگڑتے ہو، حالانکہ تورات اور انجیل تو ان کے بعد نازل کی گئی، کیا تم پھر بھی نہیں سمجھتے؟ سنو، تم لوگ اس میں جھگڑ چکے جس کا تمہیں علم تھا، پھر اب اس بات میں کیوں جھگڑتے ہو جس کا تمہیں علم ہی نہیں، اور اللہ تعالیٰ جانتا ہے اور تم نہیں جانتے. ابراہیم علیہ السلام نہ تو یہودی تھے اور نہ نصرانی تھے، بلکہ وہ تو یک طرفہ خالص مسلمان تھے، وہ مشرک بھی نہ تھے. سب لوگوں سے زیادہ ابراہیم سے نزدیک تر وہ لوگ ہیں جنہوں نے ان کا کہا مانا، اور یہ نبی، اور جو لوگ ایمان لائے، مومنوں کا ولی اور سہارا اللہ ہی ہے. اہل کتاب کی ایک جماعت چاہتی ہے کہ تمہیں گمراہ کر دیں، دراصل وہ خود اپنے آپ کو گمراہ کر رہے ہیں اور سمجھتے نہیں. سچ ہے. یا اہل الکتاب لم تکفرون بآیات اللہ وانتم تشہدون، اے اہل کتاب، تم باوجود قائل ہونے کے پھر بھی جانتے بوجھتے اللہ کی آیات کا کفر کیوں کر رہے ہو؟ اے اہل کتاب، باوجود جاننے کے حق کو باطل کے ساتھ خلط ملط کیوں کر رہے ہو، اور حق کو کیوں چھپاتے ہو؟ یہ تھا رکوع نمبر 15. اس کا عنوان ہے نظریاتی جنگ. یاد رکھیے، اسلام اور کفر کے بیچ میں سرحدوں پہ جا کے تیر اور تلواروں سے مقابلے ہوں یا نہ ہوں، میدان جنگ سجے یا نہ سجے، لیکن ازل سے لے کے ابد تک نظریاتی اختلاف موجود ہے. رکوع کی ابتدا میں ہم نے دیکھا اہل کتاب کو دعوت دی گئی، 4 نقطے تھے اس میں. نمبر 1، یکسانیت، لا الہ الا اللہ. دوسری بات، اللہ کے سوا کسی کی بندگی نہیں. تیسری بات، اللہ کے ساتھ بھی کسی کو شریک نہیں بنانا. اور چوتھی بات، کہ اللہ کے سوا کسی کو کوئی رب نہ بنائے. پھر اس کے بعد اہل کتاب کے اس جھگڑے کا ذکر ہوا جو ابراہیم کے بارے میں ہوا. اللہ تعالیٰ نے 5 باتیں پیش کی، کیوں جھگڑتے ہو؟ تورات اور انجیل تو حضرت ابراہیم کے بعد نازل ہوئی، جن باتوں کا تمہیں معلوم نہیں اس پہ بحثیں کیوں کرتے ہو؟ پھر ابراہیم کی حقیقت بتائی کہ وہ نہ یہودی تھے نہ نصرانی، بلکہ یکسو مسلمان، فوکسڈ. اور آخر میں بتایا کہ ہاں، ابراہیم کی نسبت جڑ سکتی ہے تو وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم اور ان کے ماننے والوں سے. پھر رکوع کے آخری حصے میں اللہ تعالیٰ نے ایمان والوں کو خبردار کیا، کس چیز سے؟ اہل کتاب کی دشمنی سے. 4 طریقے سے مسلمانوں کی دشمنی کرتے ہیں یہ. نمبر 1، راہ راست سے ہٹانا چاہتے ہیں، تمہارا دین تم سے دور کرتے ہیں. دوسرا اللہ کی آیتوں کا انکار کرتے ہیں، پھر حق پر باطل کا رنگ چڑھاتے ہیں اور جانتے بوجھتے حق کو چھپاتے ہیں۔ ہمارے کرنے کا کام کیا ہے کہ ہم نے اللہ کے سوا کسی کو رب نہیں بنانا، کسی کو شریک نہیں کرنا، کسی کی غلامی نہیں قبول کرنی، اللہ کی آیتوں کا انکار نہیں کرنا، اور ان کی سازشوں سے بچنے کا علاج کیا ہے؟ قرآن۔ اس کے ساتھ اپنا تعلق مضبوط کرنا، اس کے پیغام کو پھیلانا، اس نظریاتی جنگ کو کیسے جیتنا ہے؟ اس کتاب کے پیغام کو عام کر کے۔ اب ہم سب سوچیں گے کہ ہم اس پیغام کو عام کرنے میں کتنا کردار ادا کر سکتے ہیں۔ ابھی تو صرف مسلمانوں تک بات پہنچانی ہے، جب وہاں سے بات آگے بڑھے گی تو پھر غیر مسلم تک، اور اگر نہیں تو پھر ہر بندہ اپنے حال پہ خوش ہے۔ اگلا رکوع دیکھتے ہیں۔ وَقَالَتْ طَائِفَةٌ مِّنْ أَهْلِ الْكِتَابِ آمِنُوا بِالَّذِي أُنزِلَ عَلَى الَّذِينَ آمَنُوا، اور اہل کتاب کی ایک جماعت نے کہا کہ جو کچھ ایمان والوں پر اتارا گیا ہے اس پر دن چڑھے تو ایمان لاؤ اور شام کے وقت کافر بن جاؤ تاکہ یہ لوگ بھی پلٹ جائیں۔ سازش، اس آیت کا نام اگر لکھ لینا سازش تو بات بڑی اچھی سمجھ آئے گی۔ اور سوائے تمہارے دین پر چلنے والوں کے اور کسی کا یقین نہ کرو۔ تعصب، لکھ لیں اس کے اوپر تعصب، اس سارے پوائنٹس اس میں آپ کو خود ہی مل جائیں گے۔ آپ کہہ دیجئے کہ بے شک ہدایت تو اللہ کی ہدایت ہے، اور وہ یہ بھی کہتے ہیں کہ اس بات کا یقین نہ کرو کہ کوئی اس جیسا دیا جائے جیسا تم دیے گئے۔ شک، مشکوک بنا رہے ہیں لوگوں کے لیے۔ یا یہ کہ تم سے تمہارے رب کے پاس جھگڑا کریں، آپ کہہ دیجئے فضل تو اللہ ہی کے پاس ہاتھ میں ہے، وہ جسے چاہے اسے دے، اللہ تعالیٰ وسعت والا اور جاننے والا ہے۔ اللہ کا انصاف ہے یہ۔ یختص برحمتہ من یشاء، وہ اپنی رحمت کے ساتھ جسے چاہے مخصوص کر لے، اور اللہ تعالیٰ بڑے فضل والا ہے۔ بعض اہل کتاب تو ایسے ہیں کہ اگر انہیں تو خزانے کا امین بنا دے تو بھی وہ واپس کر دیں گے تجھے، اور ان میں بعض ایسے بھی ہیں کہ اگر تو انہیں ایک دینار بھی امانت کے طور پہ دے دے تو تجھے ادا نہ کریں گے۔ ہاں یہ اور بات ہے کہ تو اس کے سر پر ہی کھڑا رہے، یہ اس لیے کہ انہوں نے کہہ رکھا ہے ہم پر تو ان جاہلوں یعنی غیر یہود کے حق کا کوئی گناہ ہی نہیں، یہ لوگ باوجود جاننے کے اللہ تعالیٰ پر جھوٹ کہتے ہیں، کیوں نہیں مواخذہ ہوگا۔ البتہ جو شخص اپنا ایک قرار پورا کرے اور پرہیزگاری کرے تو اللہ تعالیٰ بھی ایسے پرہیزگاروں سے محبت کرتا ہے۔ ان الذین یشترون بعہد اللہ و ایمانہم ثمنا قلیلا، بے شک جو لوگ اللہ تعالیٰ کے عہد اور اپنی قسموں کو تھوڑی قیمت پر بیچ ڈالتے ہیں ان کے لیے آخرت میں کوئی حصہ نہیں، اللہ تعالیٰ نہ تو ان سے بات چیت کرے گا، نہ ان کی طرف قیامت کے دن دیکھے گا، نہ انہیں پاک کرے گا، اور ان کے لیے دردناک عذاب ہے۔ یقیناً ان میں ایک ایسا گروہ بھی ہے جو کتاب پڑھتے ہوئے زبان مروڑتا ہے تاکہ تم اسے اپنی کتاب ہی کی عبارت خیال کرو، حالانکہ دراصل وہ کتاب میں سے نہیں، اور یہ کہتے بھی ہیں کہ وہ اللہ کی طرف سے ہے، حالانکہ دراصل وہ اللہ کی طرف سے نہیں، وہ تو جانتے بوجھتے اللہ پر جھوٹ بولتے ہیں۔ کسی ایسے انسان کو جسے اللہ تعالیٰ نے کتاب اور حکمت اور نبوت دی، یہ لائق نہیں کہ پھر بھی وہ لوگوں سے کہے کہ تم اللہ تعالیٰ کو چھوڑ کر میرے بندے بن جاؤ، بلکہ وہ تو کہے گا کہ تم سب اللہ کے ہو جاؤ، تمہارے کتاب سکھانے کے باعث اور تمہارے کتاب پڑھنے کے سبب۔ وَلَا يَأْمُرَكُمْ أَن تَتَّخِذُوا الْمَلَائِكَةَ وَالنَّبِيِّينَ أَرْبَابًا، اور یہ نہیں ہو سکتا کہ وہ تمہیں فرشتوں اور نبیوں کو رب بنا لینے کا حکم کرے، کیا وہ تمہارے مسلمان ہونے کے بعد بھی تمہیں کفر کا حکم دے گا؟ یہ تھا رکوع نمبر 16، اس کا عنوان ہے اہل کتاب اور اہل اسلام کے طرز عمل میں فرق۔ دو باتیں ہم نے اس پورے رکوع میں دیکھی، ایک تو اہل کتاب کی کچھ سازشوں کا ذکر ہے पहली साजिश क्या थी? सुबह को मुसलमान हो जाओ, शाम को इनकार कर दो, ताकि तुम्हारे इस आने जाने को देख के लोग कहें यहां तो कोई अच्छी बात नहीं। उस दौर में भी ये साजिश थी, आज भी। किसी भी दावत को मशकूक करने का तरीका क्या है कि थोड़ी देर आओ और फिर बाहर जाके कहो, हमने तो कोई खास चीज नहीं सुनी, हमें तो सब वैसे ही लगा। दूसरी चीज, अपने मजहब वालों के सिवा दूसरों की बात ना मानो। कितना मशहूर तासुब है आज मुसलमानों में भी, कहते थे जो हमारी बात करता है बस उसकी बात मानो, दूसरे की ना मानो। इसी सोच ने आज उम्मत को चार गिरोहों में बांट दिया। अल्लाह ताला हमारे हाल पर रहम करे। तीसरी चीज इसमें पता चली कि कुछ अहले किताब बहुत बाअमानत हैं, खजाना भी दो तो वापस कर देंगे। चौथी बात पढ़ी, कुछ इतने खाइन हैं कि एक दिनार पर भी अपना ईमान बेच लेते हैं। फिर पांचवें, एक झूठ का पोल खोला जो अहले किताब ने बांधा, और वो क्या कि गैर यहूद का माल हम पर हलाल है, हम उनका माल ले लें कोई हर्ज नहीं। छठी, उनकी खयानत मालूम हुई, बात करते वक्त जुबान को मोड़ते हैं, मानी बदल देते हैं। किताब पढ़ते पढ़ाते हैं, उसका तकाजा क्या है कि सच्चे रब वाले बन जाओ, लेकिन ये रब वाले नहीं बनते, अपनी नफ्स की बात मानते हैं। इसी तरह दूसरे रुकू के हिस्से में हमने देखा कि अल्लाह के हाँ कौन निजात पाएगा, पाना चाहते हैं आप और हम, सारी कोशिश ही तो इसीलिए, इतनी देर से जो बैठे हैं, ख्वाहिश क्या है कि निजात पाए। तो तीन नुक्ते हैं जो आज आप और मैं अपने लिए इस रुकू में से अमल के लेके जाएंगे। नंबर एक, अल्लाह के बन जाओ, कूनो रब्बानी जी, रब्बानी बन जाओ, अपने अहद को पूरा करो, कमिटमेंट को निभाओ। और तीसरी, तत्तकून, तकवा इख्तियार करो, परहेजगार। ये हैं तीन चीजें जो लोगों को इज्जत देती हैं, दुनिया में भी आखिरत में भी। हमने अपने लिए अमल की बात क्या है, नंबर एक अहद को निभाना है, शरीयत की आयत करदा जिम्मेदारियों को पूरा करना है, नफा और नुकसान को नजरअंदाज करके दीन पे जम जाना है, और इंशाल्लाह दुनिया के ऊपर आखिरत को तरजीह देनी है। आखिरी रुकू है आज के पारे का, अल्लाह की तौफीक से। वह इस अखज़ल्लाहु मीसाक़न नबीजीन लमा आतैतुकुम मिन किताबिन व हिक्मा, जब अल्लाह ताला ने नबियों से अहद लिया कि जो कुछ मैं तुम्हें किताब व हिक्मत दूं, फिर तुम्हारे पास वो रसूल आए जो तुम्हारे पास की चीज को सच बताए, तो तुम्हारे लिए इस पर ईमान लाना और इसकी मदद करना जरूरी है। फरमाया कि तुम इसका इकरार करते हो और इस पर मेरा जिम्मा ले रहे हो। सबने कहा, अकररना, हाँ हमने इकरार किया। फरमाया, तो अब गवाह रहो, मैं खुद भी तुम्हारे साथ गवाहों में से हूं। बस इसके बाद भी जो पलट जाएं वो लोग नाफरमान हैं। अफ़ग़ैर दीनिल्लाह यबगून, क्या वो अल्लाह के दीन के सिवा और दीन की तलाश में हैं? हालांकि तमाम आसमानों वाले और सब जमीन वाले अल्लाह ताला ही के फरमाबरदार हैं, चाहे खुशी से या ना खुशी से, लेकिन सब उसी की तरफ लौटाए जाएंगे। आप कह दीजिए कि हम अल्लाह ताला पर और जो कुछ हम पर उतारा गया है और जो कुछ इब्राहिम और इस्माइल और यकूब अलैहिमुस्सलाम पर और इनकी औलाद पर उतारा गया और जो मूसा और ईसा अलैहिमुस्सलाम पर और दूसरे अंबिया अलैहिमुस्सलाम पर अल्लाह की तरफ से उतारा गया, हम इस सब पर ईमान लाते हैं। हम इनमें से किसी के दरमियान फर्क नहीं करते और हम अल्लाह ताला के फरमाबरदार हैं। जो शख्स इस्लाम के सिवा और दीन तलाश करे, इसका दीन कबूल न किया जाएगा और वो आखिरत में नुकसान पाने वालों में होगा। कैफ यहदिल्लाहु कौमन कफरु बादा ईमानिहिम, अल्लाह ताला इन लोगों को कैसे हिदायत देगा जो अपने ईमान लाने और रसूल की हक्कानियत यानी सच्चाई की गवाही देने और अपने पास रोशन दलीलें आ जाने के बाद काफिर हो जाएं। اللہ تعالیٰ ایسے بے انصاف لوگوں کو راہ راست پر نہیں لاتا، ان کی تو یہی سزا ہے کہ ان پر اللہ تعالیٰ کی اور فرشتوں کی اور تمام لوگوں کی لعنت ہو، جس میں وہ ہمیشہ پڑے رہیں گے، نہ تو ان سے عذاب ہلکا کیا جائے گا اور نہ انہیں مہلت دی جائے گی، مگر وہ لوگ اس کے بعد جو توبہ کر لیں اور اصلاح کر لیں، بے شک اللہ تعالیٰ بخشنے والا مہربان ہے۔ ان الذین کفروا بعد ایمانہم ثم ازدادوا کفرا لن تقبل توبتہم واولئک هم الضالون، بے شک جو لوگ اپنے ایمان لانے کے بعد کفر کریں پھر کفر میں بڑھ جائیں، ان کی توبہ ہرگز ہرگز قبول نہ کی جائے گی، یہی لوگ گمراہ ہیں۔ ہاں جو لوگ کفر کریں اور مرتے دم تک کافر رہیں، ان میں سے کوئی اگر زمین بھر کر سونا دے گو فدیے میں ہی، تو بھی ہرگز قبول نہ کیا جائے گا، یہی لوگ ہیں جن کے لیے تکلیف دینے والا عذاب ہے اور جن کا کوئی مددگار نہیں۔ یہ تھا رکوع نمبر 17، اس کا عنوان کیا ہے؟ اسلام ہی قابل قبول، یعنی قیامت کے دن صرف اسلام قبول کیا جائے گا۔ دو باتوں کا ذکر ہے اس میں، سب سے پہلے پیغمبروں سے ایک عہد لیا گیا، تین باتیں تھیں اس عہد میں۔ نمبر ایک، اپنے سے بعد آنے والے رسول پر ایمان لانا ہوگا اور اس کی مدد کرنی ہوگی، اور اس عہد کی ذمہ داری کو کا اقرار کرنا پڑے گا، اور اس عہد پہ پھر اللہ کو گواہ بنایا گیا۔ یاد رکھیے کہ ایک عہد اللہ تعالیٰ نے اپنی ربوبیت کا لیا تھا، اس کا ذکر ہم سورۃ اعراف میں پڑھیں گے، الستو بربکم، کہ جس میں ہم سب دنیا میں آنے والے بچے بڑے چھوٹے کافر بے دین اقرار کر کے آئے تھے کہ اللہ ہم دنیا میں تجھے رب مانیں گے، ایک اقرار کیا تھا نبی صلی اللہ علیہ وسلم کی نبوت کا، یہاں آپ نے اس کو پڑھا۔ ہائی لائٹ کر لیں اس آیت کو تو انشاءاللہ آپ کی یاد دہانی کے لیے یہ بات اچھی رہے گی، نبی صلی اللہ علیہ وسلم کی رسالت کا، آیت نمبر 81 سورۃ آل عمران میں، وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ، تو نبی کی نبوت کا اقرار کروایا۔ پھر ہم نے اس میں اسلام کی خوبی دیکھی، اس بارے میں 8 باتیں دیکھی۔ اسلام کیا ہے؟ اللہ کی اطاعت کا نام، ہر نبی نے اسی اسلام کی دعوت دی۔ اسلام کیا بتاتا ہے؟ سب کو پلٹنا رب کی طرف ہے، اور اسلام کے سوا کوئی چیز قابل قبول نہیں، اور اسلام کو چھوڑنے والے حسرت اور ناکامی کا شکار ہوں گے۔ اللہ تعالیٰ ایسے لوگوں کو ہدایت نہیں دیتا، ایسے لوگ انسانوں اور فرشتوں کی لعنت کا شکار ہیں۔ ہاں کوئی توبہ کر لے اللہ تعالیٰ معاف کر دے گا۔ اور آخر میں ہم نے دیکھا کہ ساری زندگی رب سے اور نیکیوں سے اور اسلام سے دور رہنے والا، قیامت کے دن اگر ساری دنیا کا مال پیش کرے گا تو بھی عذاب سے نہیں بچ سکے گا۔ ہمارے عمل کی بات کیا ہے اس میں، پوری بات کے سننے کی؟ ہم نے بھی نبی صلی اللہ علیہ وسلم کی رسالت کی گواہی دینی ہے، ہر ممکن حد تک ان کا ساتھ دینا ہے، یعنی ان کی احادیث اور ان کی سنتوں کو رواج دینا ہے۔ ہم نے اسلام لانے کے بعد کفر کے طریقے نہیں اپنانے۔ آپ اگر آیت نمبر 85 اور 86-87 تین آیتوں کو ہائی لائٹ کر لیں، بعد میں جا کے پڑھیے گا، یہ مسلمانوں کی بات ہے۔ اسلام لائے لیکن طریقے اور طور اتوار کفار والے اپنا لیے۔ کیف یهدی اللہ قوما کفروا بعد ایمانہم، ایمان تھا لیکن طریقے رویے کفر والے ہو گئے۔ فشہدوا ان الرسول حق، حالانکہ گواہی یہ دیتے تھے کہ رسول حق ہے۔ ہم نے انشاءاللہ دعا کرنی ہے کہ مرتے دم تک اسلام پہ قائم رہیں، اللہ تعالی ہم سب کو اپنی کی ہوئی کمٹمنٹس پہ پورا اترنے کی توفیق عطا فرمائے۔ اللہ کی رحمت سے پورے وقت میں 12 ہو گیا، 2 گھنٹے اور تقریباً 44 منٹس ہیں، 2 آور 44 منٹس۔ آج کی آیت تدبر ہے سورۃ آل عمران کی آیت نمبر 14 اور 15۔ آج کی حدیث پڑھ دیتی ہوں آپ کے سامنے ایک بار۔ احب الصیام الی اللہ صیام داؤد، کان یصوم یوما و وَيُفْتَرُ يَوْمًا. روزوں میں سے اللہ تعالیٰ کو داؤد علیہ السلام کے روزے محبوب تھے. کیسے؟ ایک دن روزہ رکھتے اور ایک دن افطار کرتے. اور اب تو ہم نے ہر روز رکھنا ہے انشاءاللہ, اور رمضان کے بعد دیکھیں گے اس کو. اور دعا کیا ہے آج کی؟ رب ابنی لی اندک بیتن فی الجنہ, اے اللہ جنت میں اپنے پاس میرا گھر بنا. اور آج کی کمٹمنٹ کیا ہے؟ کہ رات کو سونے سے پہلے سورت بقرہ کی آخری آیتیں, آیت نمبر 185 اور 186 پڑھنی ہے. اور آج کی کتاب ہے اللہ سے جنگ. اللہ تعالی ہمیں اسے محفوظ رکھے. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.